بسم اللہ الرحمن الرحیم. السلام علیکم. غامدی صاحب کے ساتھ سوال و جواب کی براہ راست نشست کو لے کے اور پھر ڈیلس امریکہ غامدی سینٹر سے حاضر خدمت آغاز کرتے ہیں. غامدی صاحب شکریہ آپ کے وقت کا. ہماری یہ کوشش ہوتی ہے اس براہ راست نشست میں کہ مختلف موضوعات پر غامدی صاحب سے استفادہ کریں. ان میں کچھ شخصیات بھی زیر بحث آتی ہیں. شخصیات کو زیر بحث لانے کا مقصد بھی یہ ہے کہ ہم تاریخ سے سیکھیں ان شخصیات کا اثر کیا ہے ہمارے سماج کے اوپر, ان کے نظریات کیا تھے. اسی طریقے سے مستقبل کے اندر اگر اس سے ملتے جلتے افکار و نظریات سامنے آتے ہیں تو اس بارے میں غامدی صاحب کی کیا رائے ہوگی. غامدی صاحب ایک شخصیت کے بارے میں آج تک کبھی آپ سے کھل کے بات نہیں ہوئی, میں چاہتا ہوں آج ذرا اس پر آپ سے بات کریں. صدر جناب جنرل ضیاء الحق صاحب, ان کی ایک پوری کی پوری مذہبی سوچ تھی, پوری کی پوری سیاسی سوچ تھی. اسی طریقے سے انہوں نے اپنے کردار اور عمل سے پاکستان کے معاشرے کو کچھ تعلیم دی اور آج تک ہم اپنے سماج پر اس کے اثرات کو دیکھتے ہیں. ہم سب آپ شعور کی پختہ عمر میں جس شخصیت کو دیکھ سکتے ہیں اپنی ماضی میں جا کر, وہ جنرل ضیاء الحق صاحب ہیں. 11 سالہ دور اقتدار, پورا کا پورا ایک مذہبی بیانیہ انہوں نے پیش کیا, سیاست کے میدان میں بھی تبدیلی واقع کی, پاکستان کے سماج کے اندر بھی ہم دیکھتے ہیں آج جو کچھ نظر آتا ہے لوگ اس کے تانے بانے انہی کے دور حکمرانی سے جوڑتے ہیں. مذہبی علماء کی محبوب شخصیت, کیسے دیکھتے ہیں اس 11 سالہ دور کو جناب جنرل ضیاء الحق صاحب کا ہے, کیا تھے ان کے مذہبی نظریات, سیاسی نظریات اور پاکستانی سماج پر اس کے اثرات؟
میں کئی مرتبہ عرض کر چکا ہوں کہ ہماری تاریخ جیسے ہی شروع ہوئی تو دو امراض لاحق ہو گئے تھے. ایک یہ کہ ہماری افواج کیا ملک پر حکومت کریں گی, جس طرح جمہوری ملکوں کی افواج اپنے ملک کی خدمت کے لیے کمر بستہ رہتی ہیں, انہی حدود میں رہیں گی. اس کو آپ تعبیر کرتے ہیں تو کہہ سکتے ہیں کہ یہ ایک سول ملٹری کشمکش ہے. دوسرا معاملہ مذہبی لوگوں نے پیدا کیا, اس پر ہم اس سے پہلے بھی تفصیل سے بات کر چکے ہیں. وہ یہ سمجھتے تھے کہ یہ ملک ہماری عظمت رفتہ کی بازیافت کی پدا ہے. جب یہ ملک بنایا جا رہا تھا تو اس وقت بھی نعرے اسی طرح کے لگائے جا رہے تھے, پاکستان کا مطلب کیا, لا الہ الا اللہ. لوگ مذہب کے معاملے میں, مذہبی مقدسات کے معاملے میں جذباتی ہوتے ہیں, تو سیاسی لوگ اس طرح کی چیزوں کو استعمال بھی کر لیتے ہیں. چنانچہ یہ ہوا, اور جب یہ ملک بن گیا تو جتنے بھی مذہبی عناصر تھے, اور میں اس سے پہلے عرض کر چکا ہوں کہ مسلمانوں کے معاشرے میں جس طرح کچھ لوگ اپنے آپ کو طب کے شعبے کے لیے خاص کریں گے, کچھ ہند سے اور انجینئرنگ کے لیے خاص کریں گے, کچھ سائنس کی تعلیم کے لیے خاص کریں گے, کچھ کاروبار اور ہنرمندی کا فیصلہ کریں گے, اسی طرح بعض لوگ یہ فیصلہ کریں گے کہ وہ دین کے جید عالم بنیں. اس فیصلے کا ناگزیر نتیجہ یہ ہے کہ ایک مذہبی طبقہ پیدا ہوگا. یہی مذہبی طبقہ, یہ آپ کو معلوم ہے کہ مسیحیوں میں بھی پیدا ہوا, یہی مذہبی طبقہ اس سے پہلے یہود میں بھی پیدا ہوا, یہ آپ کے پڑوس میں ہندو ہیں ان میں بھی ہے, یہ بدھوں میں بھی ہے, ہر جگہ پیدا ہوتا ہے. یہ مذہبی طبقہ پھر اقتدار میں اپنا حصہ بھی چاہتا ہے, اور اس کے ساتھ کچھ استدلال بھی موجود ہوتا ہے. یہاں تو وہ استدلال اس پس منظر نے خود پیدا کر دیا تھا, یہ ملک بنا لیا ہم نے, اب یہ ملک بنایا ہے تو اس میں اسلام کا غلبہ ہونا چاہیے, اس میں اللہ تعالیٰ کی حکومت قائم ہونی چاہیے. حکومت الہیہ اور اس نوعیت کی تعبیرات بھی اس وقت کے لٹریچر میں بہت عام تھی. پھر یہی زمانہ ہے, یعنی قیام پاکستان سے کوئی 8-10 سال پہلے کا زمانہ, جس میں مولانا سید ابو اللہ صاحب مودودی نے اپنی دعوت کی بنیاد رکھی اور ایک جماعت جماعت اسلامی کے نام سے بنائی گئی. وہ دعوت ہی یہی تھی کہ صالحین کی حکومت قائم ہونی چاہیے, صرف یہاں نہیں بلکہ دنیا میں قائم ہونی چاہیے. اسی کا لائے عمل انہوں نے مسلمان اور موجودہ سیاسی کشمکش نامی اپنی کتاب میں بتایا. پھر علی گڑھ میں وہ شعرا آفاق تقریر کی جو اسلامی حکومت کس طرح قائم ہوتی ہے کہ عنوان سے شائع کی جاتی ہے. تو یہ پس منظر ہے جس میں ہم نے اپنی زندگی کی ابتدا کی. پیدائش کے ساتھ ہی یہ دو چیزیں لاحق ہو گئیں, یعنی سول ملٹری کشمکش اور مذہبی اور قومی ریاست کی کشمکش. پاکستان ایک قومی ریاست کی حیثیت سے وجود میں آیا تھا, اس لیے کہ قومی ریاستوں کی ابتدا دنیا میں اس سے کوئی نصف صدی پہلے ہو چکی تھی. یورپ میں بڑی تبدیلیاں آ گئی تھیں, سلطنتیں ختم ہو رہی تھیں, اور وہ تبدیلیاں ہو سکتا ہے کہ کوئی صدی دو صدی اور آگے بڑھ جاتی, لیکن پہلی اور دوسری جنگ عظیم نے ان کو تیز کر دیا. نتیجہ اس کا یہ نکلا کہ سب کو اپنا بستر بوریا سمیٹ لینا پڑا اور ایک نیا نظم بنانا پڑا جو اس وقت دنیا میں قائم ہے. یہ آپ جانتے ہیں کہ یہ نظم دوسری جنگ عظیم کے فاتحین نے بنایا ہے, وہی اس وقت دنیا پر اصلاً حکومت کر رہے ہیں. اس پس منظر میں یہ قومی ریاستیں وجود میں آئی. تو ان قومی ریاستوں میں جب یہ کشمکش پیدا ہو گئی, تو کشمکش جب پیدا ہوتی ہے تو وہ فکری نظری ہر سطح پر اپنے معیدین بھی پیدا کرتی. بہت سے لوگ یہ سوچیں گے کہ یہ بات تو ٹھیک ہے, ہماری عسکری قوتی کو حکومت کرنی چاہیے, بڑی منظم جماعت کی حیثیت یہ عسکری قوت حاصل کر لیتی ہے, لوگوں کو بڑی ٹریننگ دی جاتی ہے, تربیت دی جاتی ہے, وہ جانتے ہیں کہ حکومت کیا ہوتی ہے, اسٹیٹ کرافٹ کیا چیز ہے. یہ بھی تو ایک استدلال ہے. شروع شروع میں آپ دیکھیں 50 کی دہائی میں تو اس استدلال میں بیوروکریسی کو بھی شامل کیا جاتا تھا. یعنی جب لفظ اسٹیبلشمنٹ بولا جاتا ہے تو اصل میں تو اس کے 3 اجزاء ہیں نا, یعنی عدلیہ بھی ہوگی, بیوروکریسی بھی ہوگی, انتظامیہ جس کو آپ کہتے ہیں, اور افواج بھی ہوں گی. تو اس وقت بیوروکریسی کا یہ غلام محمد, یہ چودھری محمد علی, اس طرح کے لوگ یہ وہاں سے آئے تھے. اس کشمکش میں جو استدلال وجود میں آیا, اس نے ایک طرف بہت سے لوگوں کو آمادہ کیا کہ جو کچھ بھی اس ملک میں ہونا ہے یا جو خیر بھی اس میں پیدا ہوگا وہ اصل میں افواج سے ہوگا. یہ فلسفہ ابھی تک جاری ہے, اسی کا ہم نے تجزیہ کیا ہے فوج کا بیانیہ کے زیر عنوان. ایک باقاعدہ استدلال ہے, اس کے مقدمات ہیں, اس کے تحت لوگ سوچتے ہیں, غور کرتے ہیں. ایک پہلو یہ ہے. دوسرے یہ کہ مذہبی طبقہ بھی اپنی دعوت پیش کر رہا تھا. یہ معلوم ہے کہ خود قائد اعظم کے ساتھیوں میں مولانا شبیر احمد عثمانی کو بڑی غیر معمولی حیثیت حاصل تھی. میں مولانا سید ابو اللہ صاحب مودودی کا ذکر بھی کر چکا ہوں. تو ان لوگوں نے تحریریں لکھیں, انہوں نے لوگوں کو تربیت کیا, بہت بڑے پیمانے پر مدارس قائم کیے گئے, جماعتی نظم قائم کیے گئے, تربیت گاہیں وجود پذیر ہوئیں. اس کے اثرات ہوئے لوگوں پر. وہ اثرات کسی ایک جگہ تک نہیں رہتے, ہر جگہ پہنچتے ہیں. اس وقت ہم ایک دعوت برپا کیے ہوئے ہیں تو اس کے اثرات بھی طبقے میں آپ کو ملیں گے. بیوروکریسی میں بھی لوگ ہوں گے, فوج میں بھی لوگ ہوں گے, ایسے ہی مختلف جگہوں پر ہوں گے. تو جنرل ضیاء الحق صاحب ایک طرف تو اس پس منظر میں فوج میں ایک بڑے منصب پر پہنچے, دوسری جانب ان کے مذہبی رجحانات بھی ایسے تھے کہ وہ مذہبی لوگوں سے, مذہبی رہنماؤں سے خاص عقیدت رکھتے تھے. مجھے یہ ذاتی طور پر معلوم ہے کہ اس اقدام سے پہلے بھی وہ مثال کے طور پر تفہیم القرآن پڑھتے تھے, تدبر القرآن کے اولین خریداروں میں ان کا نام لکھا ہوا ہے. وہ بارہا اچھے اہل علم کے ساتھ کچھ صحبت رکھنے کا بھی طریقہ اختیار کرتے رہتے تھے, اور ان کا عمومی مذہبی رجحان تھا. نماز پڑھتے ہیں, روزے رکھتے ہیں, تہجد کی طرف بھی رغبت ہے, علماء کی صحبت میں بیٹھتے ہیں. یہ سب چیزیں پہلے سے موجود تھیں. یعنی ایسا نہیں ہے کہ انہوں نے اقتدار سنبھالا تو اس کے بعد یہ چیزیں کسی سیاسی مقصد کے لیے اختیار کر لیں. اب اقتدار سنبھالا, اس کے پس منظر سے اب واقف ہیں کہ یہاں انتخابات کرائے گئے. ان انتخابات میں بہت بڑے پیمانے پر ایک تحریک چلائی گئی کہ دھاندلی ہوئی ہے, انتخابات صحیح طریقے سے ہوئے نہیں. یہ آپ کے علم میں ہے کہ دوسرے دن یہ معلوم ہوتا تھا کہ بستیوں میں, قریوں میں, شہروں میں, محلوں میں لوگوں کی ایک بڑی تعداد نکل کھڑی ہوئی ہے. اور اس سے پہلے بھی ظاہر ہے کہ بھٹو صاحب کے خلاف گویا ایک دعوت برپا ہو گئی تھی, جس میں پاکستان قومی اتحاد کے پلیٹ فارم پر ہمارے مذہبی رہنما بھی تھے اور سیاسی رہنما بھی تھے. پس منظر بھی بنا ہوا تھا, پہلے سے لوگ تیار بھی تھے. جب یہ شور اٹھا, غوغا پیدا ہوا کہ دھاندلی ہو گئی ہے, تو اس کے نتیجے میں بالآخر مذاکرات کی میز سجائی گئی. کئی مہینے تک یہ معاملات چلتے رہے, کوئی کامیابی نہیں ہوئی. جب آپس میں کوئی معاہدہ نہیں ہو سکا تو پھر ایک وقت میں فوج نے اقدام کر دیا. ये आप जानते हैं कि हमारे यहाँ जैसे ही इस तरह की कशमकश पैदा होती है सियासी लोगों में, तो बिलमूम लोग लिखना शुरू कर देते हैं कि अब फ़ौज के पास क्या चारा है इसके सिवा, वो इकदाम करेगी। चुनांचे हो गया। उस इकदाम के हो जाने के बाद इकतदार उन्होंने संभाल लिया। इकतदार संभाल लिया तो जब कोई शख्स इकतदार संभालता है तो अपनी शख्सियत कहीं छोड़ के नहीं आ जाता। ये तो मालूम नहीं किस तरह के लोग हैं जो ये ख्याल कर लेते हैं कि इंसान की ज़ाती शख्सियत, उसके खैर व शर के मेयारात, उसके सोचने का अंदाज़, उसका अकीदा, उसके नस्बुलैन, उसने कितनी अपनी तथहीक की है, उसकी शख्सी ज़िंदगी, ये उसकी सियासत पर असरअंदाज नहीं होती। ऐसा कभी नहीं होता। दुनिया की तारीख इससे बिल्कुल ख़ाली है। चुनाचे देखिए कि बादशाहतों में भी अगर किसी मौके पर इस तरह के अय्याश लोगों के हाथ में हुकूमतें आ गई हैं तो फिर वो मोहम्मद से रंगीला ही हुए। ये सब इसी तरह होता। तो शख्सी ज़िंदगी भी असरअंदाज होती है। जो सियासी ज़ाबता या अखलाक सियासी अमल के लिए नागुज़ीर होता है, उसकी कोई शख्स कितनी पाबंदी करता है, कितनी खिलाफवर्जी करता है, ये भी असरअंदाज होता है। और अगर वो कौम के बारे में, मुल्क के बारे में, या इस पस मंज़र के बारे में जो मैंने अर्ज़ किया, अपना कोई नुक्ता नज़र रखता है तो लेके ही आएगा। हमें मालूम है कि जब जनरल अयूब खान साहब ने मार्शल ला लगाया तो उनका एक तसव्वुर था जो वो लेके आए थे। उस तसव्वुर के तहत उन्होंने एक नया दस्तूर बनाया, उसके तहत उन्होंने बहुत से इदारे कायम किए, उसके तहत उन्होंने इस मुल्क के अंदर से बहुत से अहले इल्म का इंतखाब किया कि वो तहकीकात करें। और जो उनका अपना ख्याल था कि इस्लाम को ऐसा होना चाहिए या इस्लाम की ये तबीर हमारे लिए नागुज़ीर है, उसके लिए सबसे ज़्यादा काम उन्हीं के ज़माने में हुआ। वहाँ भी क्या था कि एक शख्स ने जब इकतदार संभाल लिया है तो वो अपनी शख्सियत लेके आया है, वो अपने खैर व शर के मेयारात लेके आया है, और उसके दीनी तसव्वुरात भी हैं। तो ज़ियाउल हक़ साहब भी अपनी शख्सियत, अपने दीनी तसव्वुरात और जो चीज़ें उन्होंने इससे पहले समझी थी उन्हीं के साथ आए। और जब वो आए तो उनका चूंकि सारा पस मंज़र ही ज़हनी लिहाज से मज़हबी था, यानी ये बात कि ये मुल्क क्यों बना है, उसमें भी वही राय रखते थे जो आमतौर पर मज़हबी अनासिर की राय है। इसमें हुकूमतें कैसी होनी चाहिए, कि मज़हब को बरतरी हासिल होनी चाहिए, अल्लाह की हाकमियत होनी चाहिए, ये भी उनके सामने इसी तरह मौजूद था। ये सारी चीज़ें ऐसा नहीं कि उन्होंने किसी सियासी मकसद के लिए इख्तियार की, वो अपने पस मंज़र के लिहाज से इन सब चीज़ों पर यकीन रखते थे। अब जब वो आए तो पहले मरहले में तो उनका ख्याल यही होगा कि हम इंतखाबात कराएंगे, इस वक्त एक सूरत हाल ख़राब हुई है, चले जाएंगे। लेकिन जिस वक्त आदमी आता है तो सबसे पहले जो सूरत हाल पेश आती है वो ये है कि जब आपने एक गैर दस्तूरी इकदाम किया है, गैर दस्तूरी इकदाम अपनी मौत को दावत देने के मुतरादिफ होता है। ये हमारे दस्तूर में लिखा हुआ है कि अगर गैर दस्तूरी इकदाम किया जाएगा तो उसके नतज क्या निकलेंगे। तो जब वो आए तो उनको अंदाज़ा हो गया कि इतने बड़े पैमाने पर धांधली के शोर वोगा के बावजूद सूरत हाल ये थी और यही है कि अगर इंतखाबात मुनसिफाना भी कराए गए तो भुट्टो साहब दोबारा इकतदार संभाल लें। यानी सूरत हाल ये नहीं है कि वो शिकस्त खा गए थे। जो कुछ धांधली वगैरह हुई वो उसी दायरे में हुई थी जिस दायरे में कोई भी शख्स पाकिस्तान में जब इकतदार में आता है तो उसकी ख्वाहिश होती है कि दो तिहाई अक्सरियत तो कम से कम मिलनी चाहिए। जब उन पर ये बात वाजे हो गई तो अब गोया मामला तख्त और तख्ता था। यानी क्या किया जाए, आ गए आप। अगर तो ये मालूम होता आने के बाद कि फिलवाक़े इसी पैमाने पर धांधली हुई है जिस पैमाने पर उसका ज़िक्र किया जा रहा है, वो शोर वोगा तो हमेशा ऐसे ही उठाया जाता है। अगर ये मालूम होता तो फिर इंतखाबात अगर 3 महीने के अंदर 90 दिन में करा दिए जाते तो कौमी इत्तेहाद के लोगों के हाथ में हुकूमत आ जाती, उनके हाथ में हुकूमत आ जाती तो जो उनके मज़हबी तसव्वुरात थे, जो उनके ख्यालात थे, हम आहंग हो जाते, तो मुमकिन है कि वो चले जाते वापस। लेकिन जिस वक्त उन्हें अंदाज़ा हुआ कि जो ख्याल करके इकतदार संभाला गया था सूरत हाल वो नहीं है, इंतखाबात हुए तो नतीजा वो नहीं निकलेगा जो मज़हबी लोग ख्याल कर रहे हैं या कौमी इत्तेहाद के लोग ख्याल कर रहे हैं, भुट्टो साहिब ही के हक में निकलेगा। और जब निकलेगा तो फिर उन्हें ये मालूम था कि भुट्टो साहिब कोई आम नौईयत के लीडर नहीं है, वो गैर मामूली तौर पर ज़हीन लीडर हैं। उनका एक पस मंज़र है, उनके अंदर भी एक, जो बड़े लीडर होते हैं उनके अंदर एक फासिस्ट छुपा हुआ होता है, वो मौजूद है। तो अगर इंतखाबात कराए गए और वो दोबारा इकतदार में आ गए तो कम से कम इस वक्त जिन लोगों ने ये इकदाम किया है उनकी तो आल औलाद को भी नहीं छोड़ेंगे। इसी को उस ज़माने में हमारे एक बड़े लीडर वली खान साहब ने इस तरह ताबीर किया था कि कब्र एक है और मुर्दे दो होंगे, तो इनमें से किसी एक ही का इंतखाब होना है। इसके नतीजे में फिर वह ज़िंदगी मौत के मरहले पर फ़ैसला कर लिया गया कि अब मुस्बत नतायज निकलेंगे तो इंतखाबात कराए जाएंगे।
दिलचस्प,
इसको वो ऐसे ही बयान भी करते थे। और मैं कई मरतबा अर्ज़ कर चुका हूँ कि जिस मुल्क में भी खालिस दस्तूरी हुकूमत ना हो, जैसे हमारे मुल्क में नहीं है, वहाँ असलन फ़ौज दस्तूर के पीछे बैठ के हुकूमत करती है, उसमें कभी मुनसिफाना इंतखाबात हो ही नहीं सकते, ये मुमकिन ही नहीं है। ये बड़ी अच्छी ताबीर उन्होंने इख्तियार की थी कि मुस्बत नतायज निकलेंगे तो इंतखाबात करा देंगे, नहीं निकलेंगे तो नहीं कराएंगे, यही सूरत हाल थी। चुनाचे फिर वो इंतखाबात मुलतवी होते चले गए, मुस्बत नतायज की तवक्को और दूर होती चली गई। ये वाकया है कि अगर 3 महीने बाद कराए जाते तो भुट्टो साहेब जीत जाते लेकिन सादा अक्सरियत से जीतते, अगर उसके बाद किसी वक्त कराए जाते तो 2/3 अक्सरियत से जीतते, अगर 3-4 साल बाद कराए जाते तो शायद बिल्कुल ही स्वीप कर जाते। और ये ऐसे ही होता, यानी होता ही ऐसे है आमतौर पर, दुनिया भर की तारीख में इसी तरह से हुआ है। तो गोया हर आने वाला दिन ये बताता चला गया कि नहीं कराने, नहीं कराने। तो फिर जाहिर है कि जब ज़िंदगी मौत का मरहला होता है तो आदमी एक और इस्तदलाल कायम करता है, और वो ये कि अब तो इस्तरार हो गया, अब झूठ बोलने में भी क्या माने, इस्तरार में तो हराम भी खाया जा सकता है। तो फिर झूठ एक के बाद दूसरा झूठ वो सादिर होना शुरू हो जाता है। अब मुस्बत नतायज, मुस्बत नतायज कैसे निकालेंगे, यानी जिस शख्स के ख़िलाफ़ ये मुस्बत नतायज निकालने हैं वो तो मकबूल से मकबूल तर होता चला जा रहा है,
अगरचे जेल में है,
अगरचे जेल में है या जहाँ भी है कुछ नहीं फ़र्क पड़ता उस, जेल तो यानी बायस बन रही है मज़ीद मकबूलियत का। तो क्या किया जाए, आदमी भी बड़ा है, पढ़ा लिखा आदमी है, हुकूमत चलाना जानता है, लेकिन ना किसी लीडर के मामले में आप 3 ही चीज़ों को देखेंगे ना, यानी वो सियासी अमल के ज़ाब्ता अखलाक पर कितना अमल करता है, कॉम्पिटेंस कितनी है, अहलियत कितनी है, विजन क्या है उनके। हाँ ये सारी चीज़ें यानी किसी आइडियल सतह पर ना सही लेकिन बड़ी हद तक मौजूद थी। तो इस तरह के लीडर के मुकाबले में अब किया क्या जाए, मुस्बत नतीजा तो निकलता नज़र नहीं आ रहा। तो मुस्बत नतायज को निकालने के लिए फिर पै दर पै तजुर्बात किए गए, वो ज़रा पीछे मुड़ के देखें, गैर जमाती इंतखाबात करा के देख लिए जाएँ, एक अपने तौर पर नामज़द करके शूरा मुंतखब करा के देख ली जाए, कायदे आज़म की कोई डायरियाँ तलाश करके कोई और निज़ाम बना के देख लिया जाए। तो इस तरह के बेशुमार तजुर्बात हैं जो पै दर पै हुए। लेकिन अब एक तरफ तो ये सूरत हाल है, यानी इस मखमसे में पूरी की पूरी इंतज़ामिया फंसी हुई है, आभारी भी फंसे हुए हैं और ज़फ़रुल्लाह साहब भी फंसे हुए हैं। दूसरी जानब वो अपनी शख्सी खूबियों के लिहाज से बहरहाल एक दयानतदार आदमी भी हैं, इसी तरह मज़हब के साथ भी दिलचस्पी रखते हैं, नमाजी परहेजगार भी हैं। ये सूरत हाल तकाजा कर रही है कि इकतदार मुझे मिल गया है तो मुझे इस्लाम की खिदमत भी करनी चाहिए। और मज़हबी लोगों के लिए भी इससे बेहतर मौका क्या हो सकता था कि ऐसा बिला शिरकत गैर इकतदार मिल जाए और उसमें फिर जो पुराने ख्वाब हैं वो पूरे ना किए जाएँ। तो मज़हबी इकदाम की भी एक पूरी तारीख वजूद में आई उसके नतीजे में। उन मज़हबी इकदाम को जब भी करने का फ़ैसला किया गया तो उसमें मैं आप तो ज़ेर बहस नहीं आएंगे ना, जो मज़हबियत मौजूद है उसी से रजू किया जाएगा, जो मज़हबियत मौजूद है उस पर एक अल्लामा इकबाल का ये तबसरा बहुत काफ़ी है कि वो जिस तरह से मज़हब को देखती है या देख रही है उसकी रेलेवेंस जदीद दौर के साथ कायम ही नहीं की जा सकती, आप देखें पूरी दुनिया में कहीं भी कायम नहीं की जा सकी। इसलिए उन्होंने ये फरमाया था कि हमारे मज़हबी फ़िक्र की तश्कील जदीद की ज़रूरत है, इसके बग़ैर ये मुतल्लक ही नहीं हो सकता दौरे हाज़िर के साथ। तो रिकन्स्ट्रक्शन ऑफ रिलीजियस थॉट इन इस्लाम इसी मकसद के लिए दिए गए खुतबात थे, वो हुआ नहीं था। जो कुछ मज़हबी फ़िक्र था वो बेचारे उसी की जानिब रजू करते थे, उसी के लिहाज से कुछ हदूद नाफिज किए गए, उसी के लिहाज से कुछ ज़कात का निज़ाम बनाया गया, उसी के लिहाज से कुछ लोगों को नमाज़ें पढ़ाई गईं, उसी के लिहाज से कुछ मीडिया पर पाबंदियाँ लगाई गईं। तो इस तरह के जितने इकदाम थे वो जहाँ से एक फ़िकही मज़हब देखता है चीज़ों को वहीं से हुए। ये बसीरत के सोसाइटी कहाँ खड़ी है, ज़माना क्या करवटें ले चुका है, बात कहाँ से शुरू करनी है। अगर इस सोसाइटी के अंदर दीन से कोई ताल्लुक़ पैदा करना है तो रियासत की सतह पर कहाँ से हम इब्तदा करेंगे, वो सारी चीज़ें पस मंज़र में चली गईं और वही फ़िकी चीज़ें नुमायाँ होकर हम होना शुरू हो गईं। उस दौरान में और हादसा ये हुआ कि अफ़गानिस्तान के मामला ऐसी शक्ल इख्तियार कर गए। तो आप जानते हैं आपके दीन में हमारे यहाँ तो सबसे ज़्यादा जज्बे की चीज़ जिहाद है, इसका मौका भी अल्लाह ताला ने फराहम कर दिया। चुनाचे वो उसमें भी पूरी कुव्वत के साथ शामिल हुए और उसमें बज़ाहिर ये इम्कानात नज़र आने लग गए कि ये जो रियासतें हैं इनसे शायद हमारा ताल्लुक़ पैदा हो जाएगा। ऊपर 8-9 रियासतें हैं, उज़्बेकिस्तान, काजकस्तान और ये और सब, और इस तरह शायद हम एक बड़ा ब्लॉक बनाने में कामयाब हो जाएंगे। तो एक तरफ ये कि यहाँ सोवियत यूनियन को बाहर निकाला जाए और दूसरी जानब ये कि आगे मुस्तकबिल में भी कई पाकिस्तान नज़र आ रहे हैं, तो ये भी एक बड़े जज्बे को पैदा करने का बायस बना। तो ये वो दर हकीकत पस मंज़र है जिसमें ज़ियाउल हक़ साहब की शख्सियत को समझना चाहिए। शख्सी लिहाज से अगर अब भी मुझसे आप पूछेंगे तो मैं ये कहूँगा कि मज़हब के मामले में वो किसी को कोई फरेब नहीं दे रहे थे। जो मज़हब उनको समझाया गया, जिस मज़हब को वो जानते थे, जो मज़हब उस वक्त उलमा ने उनको बताया, उन्होंने अपनी तरफ से उस पर रियासत के नज़म में भी अमल करने की मुखलिसाना कोशिशें की। वो मज़हब क्या था, उसकी ताबीर क्या थी, उसमें क्या गलतियां हैं, वो किस तरह से सोसाइटी के साथ रेलेवेंट नहीं होता, उसमें तरतीब क्या होनी चाहिए, ये ज़ाहिर है कि उन पर इल्हाम नहीं होनी थी। तो मुसलमानों का इल्म जो कुछ बता रहा था उसके लिहाज से वो कर रहे थे। इसी तरह का मामला जिहादों के ताल का है। इस वक्त अभी देखिए ये गज़ा में कितना जुल्म हुआ है, इस जुल्म की पता किसने की है, हमास ने की है, लेकिन मुसलमानों की मजहबी क्यादत क्या फिर वाकई सूरत हाल को समझ सकी? जिस तरीके की तकरीरें की गई, जैसा जज्बा लोगों में पैदा किया गया, अब कोई नहीं बोल रहा, लेकिन ये सब हो गया। तो इसी तरह की सूरत हाल उस वक्त भी, फिर एक के बाद दूसरे इकदाम का एक साइकिल बनता है, उस पर आप चलते चले जाते हैं। पहले मरहले में ज़रा और तरीके से इस अफगान जिहाद की पैदा हुई और हमें भी उस वक्त ये ख्याल था कि अच्छा काम ही हो जाएगा, लेकिन बाद के ज़मानों में फिर मज़हबी जमातें और तंजीमें इस्तेमाल में आना शुरू हो गई, बिल्कुल वही सूरत पैदा हो गई जो मशरकी पाकिस्तान में की गई थी, और उसके नतायज फिर हमने देखे, हज़ारों की तादाद में लोग मारे गए, फिर मस्जिदों में बम चले, फिर हमारी पूरी सोसाइटी का ताना बाना बिल्कुल बिखर कर रह गया। तो उनके मुखलिसाना इकदामात के बावजूद ना मज़हब को कोई फ़ायदा हासिल हुआ और ना मुसलमानों के जो अज़ायम हैं अपनी अज़मत रफ्ता की बाज़याफ़्त के, उनको कोई चीज़ हासिल हुई। यानी पहले हमने एक बादशाहत सऊदी अरब में कायम की हुई थी, एक हमने पापाइत ईरान में कायम की हुई है, अब हमने एक और नौइयत की मज़हबी आमरीत अफ़गानिस्तान में कायम कर दी। तो नतायज ये निकले उसके, वो हमारे सामने मौजूद हैं। खुद हमारी सोसाइटी पर भी उसके कोई अच्छे असरात नहीं हुए, इस्लाम की गुफ्तगू भी हमेशा के लिए ख़त्म हो गई। यानी वाजे हो गया कि यही कुछ होना था, यही शाहकार है तेरे हुनर का, वो मामला भी ख़त्म हुआ। और जो कुछ दस्तूर को और जमहूरियत को और एक मुल्क के आगे नशवनवा पाने को नुकसान पहुंचा, वो गैर बाबूली है। तो मैंने उनकी वफात पर भी उनके लिए अपने अच्छे जज्बात का इजहार किया। उसकी वजह यह थी कि शख्सी लिहाज से मेरी ये राय नहीं है कि वो कोई गैर मुखलिस आदमी थे, जो इकदाम उन्होंने किया बस उस इकदाम के जाल में फंसते चले गए और एक के बाद दूसरा इकदाम करते चले।
बड़ी खूबसूरती से आपने वो पूरा का पूरा फिक्री मंजरनामा वाजे किया, जिसके पस मंज़र में सदर जनाब जनरल ज़ियाउल हक़ साहब ने अनान इक़्तदार को संभाला और फिर जो अमली इकदाम की चंद ज़िमनी तौज़ीही सवालात पर मौजू को इंशाल्लाह समेटते हैं। आप सभी बताइएगा कि एक क्लाइमेक्स नज़र आता है आपको, ज़ाहरी बात है मिलिट्री का पस मंज़र है और मजहबियत भी पूरी तरीके से मौजूद है, उसमें जो दस्तूर की हैसियत है, आइन और उसकी बालादस्ती की गुफ्तगू है, उसमें फिर ये कहना दुरुस्त होगा ना कि हमारे मज़हबी लोग और हमारी मिलिट्री इस्टेब्लिशमेंट ये असलन दस्तूर को नहीं मानती। दस्तूर को उस वक्त तक माना जाता है जिस वक्त तक वो उनके मकासद की तहसील में मुआवनत का किरदार अदा करे, वरना एक बड़ा मशहूर जुमला है उनके, भी आइन आइन करते रहते हैं लोग, ये आइन का है, कागज़ का टुकड़े ही तो है।
जी आपने अल्फाज सही नहीं इंतखाब किए, नहीं जमहूरियत को नहीं मानती। अच्छा। दस्तूर तो असल में जमहूरियत का सरनामा है, یعنی اس کا دستور بنایا جاتا ہے نا. جب آپ جمہوریت کو بطور اصول مان لیتے ہیں تو پھر دستور بنایا جاتا ہے. دستور میں کیا ہوتا ہے؟ یہ کہ حکومت کیسے قائم ہوگی, انتخابات کیسے ہوں گے, ذمہ دار لوگ کیا ہوں گے, ان کی اہلیت کے معیارات کے ہی چیزیں بیان کی جاتی ہیں نا. تو عرب مذہبی طبقہ بھی جمہوریت کو کفر سمجھتا ہے, اس کو نہیں مانتے. اور ہمارے ہاں افواج میں بھی اور بیوروکریسی میں بھی ایک بڑی تعداد ان لوگوں کی ہے جو یہی خیال کرتے ہیں کہ یہ جمہوریت بے وقت آ گئی ہے اور ہمارے ہاں اس کی کوئی جڑیں موجود نہیں ہیں اور ہمارے جیسے ملک کے لیے یہ موضوع بھی نہیں ہے. تو فوج ہمیشہ یہ کوشش کرتی ہے کہ یہاں یا تو کوئی صدارتی نوعیت کا نظام بن جائے یا پھر چین کی طرح کی آمریت پر مبنی کوئی نظام بنے. ملک کی ترقی کے لیے یہی چیز ہو سکتی ہے, مخلصانہ طور پر یہی سمجھتے ہیں. رائے میں کیا غلطی ہے وہ ایک الگ بحث ہے, وہ ہم بہت تفصیل سے کر چکے ہیں. مذہبی طبقے کا بھی نقطہ نظر یہی ہے, ان کے ہاں جس طرح کا نظام اس وقت افغانستان میں طالبان نے قائم کیا ہے, یعنی مذہبی طبقے کی آمریت, وہ اسی کو دین کا تقاضا سمجھتے ہیں اور یہی نظام قائم کرنا چاہتے ہیں.
ٹھیک. اچھا قاسم صاحب, دوسری بات یہ بتائیے گا کہ جس وقت مذہب کا نعرہ لگایا جاتا ہے, پاکستان کے تشکیل کے پس منظر میں بھی مذہبی بحث موجود ہے, عوام کی اکثریت بھی مسلمان ہے, لیکن ہم نے دیکھا کہ جب بھی مذہبی جماعتیں سیاست میں آ کر کوئی کردار ادا کرنا چاہتی ہیں تو اس وقت اس کا ایک کلائمکس آیا ہوا ہے کہ ایک سیٹ بھی ان کو نہیں ملتی. اور دوسری طرف طاقت کے بل پر جس وقت حکومتیں یا فوج مذہب کو نافذ کرنا چاہتی ہے تو ہم نے یہ دیکھا ہے کہ جیسی طاقت کا نہاب اٹھتا ہے سماج اس مذہبیت کو اگل کر پھینک دیتا ہے. اس کی کیا وجہ ہے؟ اس پہ کیا نتیجہ خاص کیا جاتا ہے کہ پاکستان کی عوام جو ہے وہ جو کچھ مذہبیت کے نام پر اس کو دیا جاتا ہے اس کو اصلاً قبول کرنے پہ آمادہ ہی نہیں.
دنیا بھر کی عوام کا یہی معاملہ ہے. یعنی جس طریقے سے ہم چاہتے ہیں کہ سوسائٹی کو کسی چیز کا پابند بنا دیں اور ایک شخصی نوعیت کا نظام اس پر نافذ کر دیں, اس کو لوگ قبول نہیں کرتے. کبھی بھی تاریخ میں قبول نہیں کیا گیا. یہ استبداد کی بنیاد پر آپ نافذ کر سکتے ہیں, لیکن یہ کہ لوگ قبول کریں, لوگ اس کو خود اپنے اوپر مسلط کرنے کے لیے تیار ہو جائیں, یہ نہیں ہو سکتا, ممکن ہی نہیں ہے. یہی بات ہے جس کو میں نے واضح کرنے کی کوشش کی ہے کہ اگر آپ کو اسلام پر عمل کرنا ہے, میں تو نفاذ کا لفظ ہی موضوع نہیں سمجھتا, اور ریاست کی سطح پر بھی عمل کرنا ہے تو اس کے طریقے قرآن سے سیکھنے چاہیے. اس وقت کا جو فقہی نظام ہے وہ بنا ہی آمریتوں کے تحت ہے, بادشاہتوں کے تحت بنا ہوا ہے. اس میں طاقت قوت موجود ہے, طاقت اور قوت کو سامنے رکھ کر آپ ایک نظام بناتے ہیں. اس طرح کے نظام کی ریلیونس یا اس کا متعلق ہونا یہ اب کسی طرح بھی قابل قبول نہیں رہا ہوا. تو ہر جگہ اسی طرح کے کچھ کمپرومائز کیے جاتے ہیں. مصر میں دیکھ لیں, ملیشیا میں دیکھ لیں, انڈونیشیا میں دیکھ لیں, مراکش میں دیکھ لیں, الجزائر میں دیکھ لیں, ہر جگہ یہی صورتحال ہے. کہیں بھی لوگ جمہوری اصولوں پر وہ سب کچھ قبول کرنے کے لیے تیار نہیں ہیں جو ہماری فقہ کی کتابوں میں لکھا ہوا ہے. اسی لیے یہ توجہ دلائی جاتی ہے کہ یہ معاملہ اتنا سادہ اور آسان نہیں ہے, ورنہ 11 سال تک بلا شرکت غیر حکومت بھی کچھ حاصل نہیں کر سکے.
بہت اہم نقطہ تھا. ہم سب آخری سوال آج کی نشست کا, جو کچھ ہم دلن ضیاء الحق صاحب کے دور پہ نظر دوڑاتے ہیں تو سب سے زیادہ جو مفاسد نظر آتے ہیں وہی یہ افغان جہاد کے بعد پاکستان کے سماجی سیاسی اسی طریقے سے مکالمے کا کلچر, پولرائزیشن پھیلی, یہاں پر اسلحہ آیا, اس کے بعد جس طریقے سے ایک شیرازہ بندی ہو گئی پوری قوم کی, دھڑوں میں لوگوں کو بانٹ دیا گیا, لیکن یہ سب کچھ ان کے کھاتے میں ڈالا جاتا ہے. اس کے اندر عالمی قوتیں, امریکہ موجود ہے, رشیا موجود ہے, ایک پراکسی وار کا طریقہ ہے. اگر ان کی جگہ کوئی بہت اچھی منتخب جمہوری حکومت بھی ہوتی تب بھی عالمی قوتوں کے آگے تو کوئی نہیں بول سکتا تھا, تو نتیجہ کیا مختلف نکلتا؟
نہیں, جمہوری حکومت ہوتی تو ویسے اقدامات کیوں کرتی؟ یعنی اس طرح کے اقدامات تو ہمیشہ بادشاہتوں میں ہوتے ہیں یا امریتوں میں ہوتے ہیں.
امریکہ ان کو کہتا کہ افغانستان میں ہمارا ساتھ دیں, جمہوری حکومت کیا کرتی؟
جمہوری حکومت اس معاملے کو اگر فلوا کے جمہوری ہوتی تو پارلیمنٹ میں لاتی, اور پارلیمنٹ میں یہ معاملہ زیر بحث آتا تو یہ شمولیت بھی اگر کرنے کا فیصلہ کیا جاتا تو اس احمقانہ طریقے سے نہ ہوتی جس کے بدترین نتائج نکلے ہیں. اس میں برے نتائج کہاں سے پیدا ہوئے ہیں؟ وہ یہ کہ مذہبی طبقات کو اس کے لیے استعمال کیا
عام لوگوں کو اسلحہ دے دیا.
عام لوگ نہیں بلکہ مذہبی طبقات, عام لوگوں کو بھی اگر اسلحہ دیا جائے گا تب بھی کنٹرول کرنا ممکن ہوتا ہے. میں تو عرض کر رہا ہوں کہ پہلے دن سے یہاں دو قوتیں موجود ہیں, ایک فوج کی قوت, دوسرے مذہبی طبقات. مذہبی طبقات کے پاس فتویٰ بھی تھا, دشنام بھی تھا, اب آپ نے بندوق بھی ان کے ہاتھ میں دے دی. तो इससे तो फसाद ही पैदा होना था, और वो हुआ है, बहुत बड़े पैमाने पर हुआ है।
अब तो बिल्कुल वाजह हो गया सदर जनाब जनरल ज़ियाउल हक़ साहब का दौर इख्तदार, पाकिस्तान के सियासी मंजरनामे में वो क्या नज़रियात थे जो सामने आते हैं, और मुस्तकबिल में हम उनसे क्या सीख सकते हैं। गामसी साहब का नुक़्ता नज़र सामने आया, वक्त यहाँ पर ख़त्म होता है, दोबारा हाज़िर ख़िदमत होंगे। अब तक आपका बहुत शुक्रिया।